नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2 गते हुने चुनावका लागि उम्मेद्वारको नाम तय गर्न दलहरू आन्तरिक छलफलमा व्यस्त। 2 नम्बर प्रदेशमा चुनावी तालमेल गर्न कांग्रेस र माओवादीबीच सकारात्मक छलफल।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजनको अभाव। दैलेखमा 1 महिलाको बलात्कारपछि हत्या।
लगानी बोर्ड र होङसी शिवम सिमेन्ट बीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर। सिमेन्ट कारखाना खोल्न होङसीले 36.75 अर्ब वैदेशिक लगानी ल्याउने।
उत्तर कोरियाद्वारा हाइड्रोजन बमको सफल परीक्षण। जापान र दक्षिण कोरियाले सुरक्षा सतर्कता बढाए।
र श्रीलंकासँगको 5औं तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारत 239 रनको लक्ष्य पछ्याउँदै।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
प्रवेश परीक्षा यही भदौ 20 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ। फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 2 नम्बर प्रदेशमा असोज 2 गते हुने स्थानीय चुनावका लागि उम्मेद्वार तय गर्न राजनीतिक दलले आज पनि छलफल तीव्र पारेका छन्। आकांक्षी धेरै भएपछि नाम टुङ्ग्याउन गाह्रो भएकाले ठूला दलले भोलिसम्ममा नाम टुङ्ग्याउने गरी छलफल भइरहेको जनाएका छन्। उम्मेद्वार छान्न एमालेको स्थायी कमिटी बैठक अहिले पनि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चलिरहेको छ। हिजो एमाले बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा विनोद शाह र उपप्रमुखमा प्रतिमा यादव तथा जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा डाक्टर कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। यस्तै वीरगंज महानगरपालिकामा बसुरुद्दीन अन्सारीलाई उम्मेद्वार बनाउने तय एमाले गरिसकेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड तराईमै रहेकाले उतै बैठक बसेर उम्मेद्वारको नामका बारेमा छलफल गरिरहनु भएको छ। अरू दलसँगको तालमेल र नाम सँगसँगै टुङ्ग्याउने माओवादी केन्द्रले जनाएको छ। जस अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच आज तालमेलका बारेमा सकारात्मक छलफल भएको छ। महोत्तरीको बर्दीवासमा कांग्रेस र माओवादीका नेताहरूबीच चुनावमा तालमेल गर्ने विषयमा सकारात्मक छलफल भए पनि निष्कर्षमा भने नपुगेको कांग्रेस नेता आनन्द प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। यसबारेमा थप छलफल हुने पनि उहाँले बताउनुभयो। यसअघिका पहिलो र दोस्रो चरणको चुनावमा पनि देशका धेरै ठाउँमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। कांग्रेसले 115 स्थानीय तहमा उम्मेद्वार टुङ्ग्याएको जनाएको छ। बाँकी स्थानको भोलिसम्ममा टुङ्ग्याइने कांग्रेसले स्पष्ट पारेको छ।
गृहमन्त्री जनार्दन शर्माले चुनावलाई मध्यनजर गर्दै मधेसमा बाढ़ीले क्षति पुगेका सड़कको पुननिर्माणलाई तीव्रता दिएको बताउनु भएको छ। गृह मन्त्रालयले जनकपुरमा गरेको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले बाढ़ीका कारण मधेसमा चुनावी उत्साहमा केही प्रभाव परे पनि बाढ़ी पीड़ितको राहत पुनर्स्थापना र चुनावी सुरक्षा दुवै काम सँगसँगै भइरहेको जानकारी गराउनुभयो। मतदानका लागि नागरिक आतुर रहेको भन्दै वहाँले चुनाव विरोधी गतिविधि स्वीकार्य नहुने बताउनुभयो। मन्त्री शर्माले 8 जिल्लाका प्रमुख जिल्लाधिकारी र 3 सुरक्षा निकायका प्रमुखसँग चुनावी अवस्थाबारे जानकारी लिनुभएको छ।
कर्णाली राजमार्ग अवरुद्ध भएपछि अक्सिजनका गाडी चल्न नसक्दा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजनको अभाव भएको छ। अक्सिजन नहुँदा शल्यक्रिया गर्ने काम बन्द भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पूजन रोकायाले जानकारी दिनुभयो। कालीकोटको गगने खोलामा आएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि गएको एक हप्तादेखि अक्सिजनको सिलिण्डर बोकेका गाडी त्यही रोकिएपछि समस्या भएको डाक्टर रोकायाले बताउनुभयो। उहाँले दुई चार दिनमा अक्सिजन नआए बिरामीलाई जिल्ला बाहिर पठाउनु पर्ने अवस्था आएको बताउनुभयो। उहाँका अनुसार अब अस्पतालमा दुई सिलिण्डर मात्रै अक्सिजन बाँकी छ, त्यो पनि सुत्केरीका लागि संचित राखिएको छ। कालीकोटको गगने खोलामा 50 मिटर लामो पहाड़ भत्किएकाले सड़क खुलाउन समस्या भएको छ। सड़क खुलाउन नेपालगंजबाट चेन डोजर झिकाइएको छ।
दैलेखमा एक महिलाको बलात्कारपछि हत्या भएको छ। दैलेखबाट कालीकोट हिँडेकी ती महिलालाई ट्रक चालकले 3 दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेपछि विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ। कालीकोट जान NA5K1887 नम्बरको ट्रक चढेकी ती महिलालाई ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका एक बांगे सिमलका लक्ष्मी प्रसाद आचार्यले बलात्कार गरेका प्रहरीको दावी छ। पहिरोले सड़क अवरूद्ध भएपछि आचार्यले ती महिलालाई भान्जी भन्दै दैलेखको खिड़की जिउलाको आले होटेलमा राखेका थिए। होटेलमा 3 दिनसम्म बलात्कार गरेपछि विष सेवन गराई उनले महिलाको हत्या गरेको प्रहरीको भनाई छ। महिला आफैले विष खाएको भन्दै आचार्यले राकम बजारको एक निजी मेडिकलमा लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ती महिलाको ज्यान गएको थियो। प्रहरीले चालक लक्ष्मी प्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आले मगरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धुर्मुस सुन्तली फाउन्डेशनले बाढ़ी पीड़ितका लागि एकीकृत नमूना बस्ती बनाउने घोषणा गरेको छ। बाढ़ीका कारण पीड़ितको अवस्था नाजुक बनेको भन्दै थप मानवीय क्षति हुनबाट रोक्न फाउन्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो। फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पीड़ितहरूको अवस्थालाई देखेर एकीकृत बस्तीको योजना अघि सारेको बताउनुभयो। फाउन्डेशनले निर्माण गर्ने बस्ती पनि यसअघि बनाएका बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भूकम्प प्रतिरोधी हुनेछ। एकीकृत नमूना बस्ती निर्माण गर्ने ठाउँ र लागतबारे टुङ्गो लागेको छैन। फाउन्डेशनले यसअघि 3 वटा एकीकृत नमूना बस्ती बनाइसकेको छ भने 5 अर्बको अनुमानित लागतमा नमूना नेपाल बनाउने घोषणा समेत गरेको छ।
लगानी बोर्ड र होङसे शिवम सिमेन्ट बीच परियोजना लगानी सम्झौता भएको छ। यो सम्झौता अनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापना गर्न 36.75 अर्ब रूपियाँ लगानी गर्नेछ। यो वैदेशिक लगानी हो। कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ। चीनको होङसे सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेड लायन सिमेन्ट 3 लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यावसायिक समूह रहेको शिवम होल्डिङ्सको पनि लगानी रहेको छ। नवलपरासीमा अबको 1 वर्षमा बन्ने कारखानाबाट दैनिक 6,000 टन सिमेन्ट उत्पादन हुनेछ। पछि उत्पादन वृद्धि गरी दैनिक 12,000 टन पुर्याउने लक्ष्य राखेको होङसी शिवम सिमेन्टले जनाएको छ। यस सम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट निर्देशक तथा महाप्रबन्धकलाई लाई वेई पेङले हस्ताक्षर गर्नुभयो। परियोजनाले बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउनका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्ने दावी लगानी बोर्डले गरेको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे लगानीकर्तामा सकारात्मक सन्देश गएको बताउनुभयो।
पहिरो खसेर गएरातीदेखि अवरूद्ध नारायणघाट मुगलिन सड़क खण्ड दिउँसोदेखि सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार मुगलिनबाट नारायणघाटतर्फ 9 किलोमिटरसम्म 16 ठाउँमा पहिरो खसेको थियो। 5 किलो नजिकै ठूलो ढुङ्गासहित खसेको पहिरो पन्छाएपछि सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पहिरोको जोखिमका कारण राति भने नारायणघाट मुगलिन सड़कमा गाड़ी चलाउन रोक लगाउँदै आइएको छ।
यस्तै पूर्व जाने तथा पूर्वबाट आउने गाड़ी ढल्केबर जनकपुर जलेश्वर औराही बर्दीवास हुँदै चलाउन आग्रह गरिएको छ। महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीमा बेली ब्रिज बनाउन शुरू गरिएकाले अबको 5 दिन पूर्व जाने र पूर्वबाट आउने गाड़ी डाइभर्सन गरिएको महोत्तरीका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो। उहाँका अनुसार गएको साउन 28 गते बाढ़ीले पुल बगाएपछि आजदेखि बेली ब्रिज बनाउन थालिएको हो। काठमाण्डुबाट पूर्व जाने लाइफलाइनको रूपमा रहेको रातु नदी भासिए रातो नदीमाथिको पुल भाँसिएपछि बेलीब्रिज बनाउन भन्दै अबको पाँच दिन सड़क खण्ड बन्द गरिएको हो।
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकुमा सञ्चालन हुने डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङमा भर्ना सम्बन्धी सूचना।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त यस डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ डीबीईई कार्यक्रममा भर्ना खोलेको हुँदा आईएससी वा विज्ञान विषयमा प्लस टू उत्तीर्ण भएका 18 वर्ष पुगी 35 वर्ष ननागेका इच्छुक व्यक्तिहरूले आवेदन दिनुहुन यो सूचना प्रसारित गरिएको छ।
दरखास्त बुझाउने अन्तिम मिति र स्थान यही भदौ 25 गते आइतबार। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकु।
प्रवेश परीक्षा यही भदौ 31 गते शनिबार बिहान 8 बजे।
जेन्डर तथा वर्गीकृत तर्फ एक एक जनाका लागि छात्रवृत्ति प्रदान गरिन्छ।
सम्पर्क राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकु।
फोन 42 57 262 42 55 559।
विस्तृत जानकारीका लागि भदौ 5 गतेको कान्तिपुर दैनिक वा www.edusanjal.com हेर्नुहोला।
लुम्बिनी मेडिकल कलेज पाल्पामा भर्ना खुल्यो।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीएससी नर्सिङ कार्यक्रमको लागि भर्ना खुलेको हुँदा काठमाडौँ विश्वविद्यालयबाट प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यही भाद्र 23 गते भित्र आवेदन फारम भरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।
सम्पर्क लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, तानसेन 7 प्रवास, पाल्पा।
फोन नम्बर 075-411-209-411-201।
काठमाडौँका लागि सम्पर्क लुम्बिनी मेडिकल कलेजको सम्पर्क कार्यालय एराहिटी ढुङ्गेधारा।
फोन नम्बर 01-4480-841।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च बर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 2 गते हुने चुनावका लागि उम्मेद्वारको नाम तय गर्न दलहरू आन्तरिक छलफलमा व्यस्त, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजनको अभाव, दैलेखमा एक महिलाको बलात्कारपछि हत्या, पूर्व पश्चिम चल्ने गाडी ढल्केवर, जनकपुर, जलेश्वर, औरही, बर्दिवास हुँदै चलाउन आग्रह लगायतका खबर प्रस्तुत
गर्यौं। समस्या जसलाई पर्छ उसैलाई त्यसको मर्का थाहा हुन्छ। यही बुझेका महोत्तरीका महिलाहरू अहिले आफू जस्तै समस्यामा परेका महिलाको हितका लागि बोल्न थालेका छन्। महोत्तरीबाट फर्केपछि टंक ढकालको रिपोर्ट।
मलाई सानैमा बिहे गरिदियो बाबा आमाले, 10 वर्षमा बिहे गर्थ्यो। 3 पल्ट उठेर एकखेप ढिकी उठ्ने, जहाँ त 2 हातले चलाउनु पर्ने, राति नै उठ्नु पर्ने, सासु ससुरा भन्दा अगाडि उठेर काम गर्नुपर्ने, घर पछाडि पिसा फेर भन्दा लुगालाई पिसा फेरेछ, अनि राति नै मैले त उठा त्यो साडी निकालेर सुकाइदियो, अनि त्यस्तै साडी लाएर फेरि म पानी भर्न जानुपर्ने। हामीलाई पहिले दुःख थियो, वर्षमा एउटा साडी दियो।
महोत्तरी हात्तीलेटकी पृथ्वीमाया थापा मगर 10 वर्षको उमेरमा विवाह हुँदा आफूले भोगेको पीड़ा सुनाउँदै, यही पीड़ाले उहाँलाई आफू जस्तै महिलाको अधिकारका लागि बोल्ने हिम्मत मिल्यो। अहिले उहाँको उमेर 63 वर्ष भयो। गाउँमा कुनै महिलालाई समस्या पर्दा अहिले पनि उहाँ अघि सरिहाल्नुहुन्छ। उहाँ जस्तै गाउँका अरू महिला हिंसा तथा विभेदका विरूद्ध सञ्जाल बनाएर बोल्न थालेका छन्। तर गाउँमा अधिकारकर्मी बनेर हिँड्न भने सजिलो छैन। समस्यामा रहेका महिलाको अधिकारका लागि वकालत गर्दै आएकी महोत्तरीको बर्दिवास 8 की नेत्रदेवी अधिकारी
यो फल्ला मान्छे यसरी हिँड्छ यो बाठी भएछ भनेर मान्छेले दागा धर्छ कि अनि अम्ला पनि ठड्याएर कतिले भनेको छ त्यही पनि हिम्मत आउँछ ए के गर्छ हामी यस्तो काममा सुपथे काममा लागेछौ डर मान्नु पर्दैन भनेर डर चाहिँ लाग्दैन है हिम्मत चाहिँ आउँछ।
यस्तै समस्यामा परेका महिलाको पक्षमा बोल्दै आएकी अर्की अभियन्ता हुनुहुन्छ शारदा दाहाल। बर्दीवासको महिला सांस्कृतिक उत्थान केन्द्रकी अध्यक्ष दाहाललाई जीवन पर्यन्त समस्यामा परेका महिलाको पक्षमा काम गर्ने मन छ।
गर्न त कहाँ छोड्नु, गर्न त अब अहिलेसम्म गरिराखिया छ, अरू छन् यत्र छन् अब त धेरै छन् होइन। एक सुरुवातीका दिनहरूमा ती सबै अप्ठ्याराहरू च्यालेन्जहरू होइन लाई त पार गरियो, अब त गर्न छोड्ने कुरै भएन नि, यसलाई त निरन्तरता त दिन्छु नै म त। के भन्नु, मर्ने बेलासम्म पनि यो महिला कोही कहीँ देख्यो भने पनि उसले भन्नु पनि पर्दैन, त्यो एउटा गाडीमा हिँडिरहेको हुन्छ, यो चाहिँ त्यस्तो हुँदो रहेछ कि।
घर धन्दा, छोराछोरी, खेतीपाती, छरछिमेक, चाडपर्व सबैको जिम्मेवारी महिलाको काँधमा, समस्यामा पनि उनीहरू नै। यही समस्याले केही बोल्न सक्ने र अगुवा महिलालाई अरू समस्यामा परेका महिलाको हितमा बोल्ने बनाएको छ। बुढेसकाल लागेपछि भने घर परिवारबाटै अवरोध आउने गरेको अनुभव छ 63 वर्षकी पृथ्वीमाया थापा मगरको। तर जे जस्तो भए पनि बाचुन्जेल महिलाकै हितमा लाग्ने अठोट छ उहाँको।
मेरो छोराहरूले माथिर गएको छ तलतिर गएको छ भन्छ, तलतिर गएको छ माथिर गएको छ भन्छ, पूर्व गएको छ पश्चिम गएको छ भन्छ, अनि एउटा लिएर मैले सुन मलाई रातभरि निन्द्र आउँदैन किन भनेको थिएछ, के काम लिएर आएको थियो है बिचरा कठैभरि मलाई सम्झेर आएको थियो, म सुनिदिने थिएँ त्यसको कुरा। मैले भने त्यो शनिबाट फालेर केही पनि हुँदैन, मलाई म फाल्ने दिन मात्रै तेरो घरमा कोही पनि बोलाउनु आउँदैन।
पृथ्वीमाया, नेत्रदेवी र शारदा जस्ता महिला उदाहरण मात्रै हुन्। पछिल्लो समय महोत्तरीका भित्री गाउँका अरू महिला पनि आफ्नो र आफू जस्तै समस्यामा परेका अरू महिलाका लागि बोल्ने गरेका छन्।
बाढ़ी र डुबान प्रभावित जिल्लाका नागरिक अझै पुरानो अवस्थामा फर्किएका छैनन्। प्रभावितको बस्ने बास छैन, अन्नपात्र खेतीयोग्य जमिन नासिएको छ, सिंचाई कुलो र नहर समेत भत्किएका छन्। कृषि क्षेत्रमा झन्डै 6 अर्ब रूपियाँको क्षति भएकोमा 1 अर्ब 25 करोड़ रूपियाँको राहत प्याकेज घोषणा भएको छ, त्यो बाहेक अहिलेसम्म अरू काम हुन सकेको छैन। यसै सन्दर्भमा साथी मदन पौड्यालले बाढ़ी प्रभावित विभिन्न जिल्ला पुगेर फर्किएका सिंचाई राज्यमन्त्री अमरसिंह पुनलाई किसानका लागि राहत दिन अहिलेसम्म के योजना बनाउनु भयो भनेर सोध्नु भएको छ।
जिल्लाबाट सबै ठाउँबाट चाहिँ जुन खालको बाढी पहिरोबाट चाहिँ समस्या छन्, ग्रस्त ठाउँबाट चाहिँ विभिन्न खालको रिपोर्ट आउँदैछन्, हाम्रा कार्यालय बनाउनु त्यहाँ चाहिँ जनताको तत् बन्नुहुन्छन्, जल उत्पन्न को डिभिजन कार्यालय छन्, सिँचाई कार्यालय अथवा सिँचाई प्रोजेक्टहरू कुनै जहाँ जहाँ जे समस्या छन् त्यो रिपोर्ट आउँदैछन्, त्यो लगत इस्टिमेट सबै रिपोर्ट आयो भने हामी एउटा खालको चाहिँ यदि बजेटको व्यवस्थापन भयो भने यसलाई अहिले तत्कालीन केही व्यवस्थापन गर्नलाई चाहिँ हामी त्यही रूपमा चाहिँ अगाडि लागेका छौँ।
अनि जिल्लामा त घुमेर आउनुभयो, अवस्था चाहिँ के पाउनुभयो?
रिसेन्टली अवस्था कस्तो स्थिति छ भने अहिले कतिपय ठाउँमा चाहिँ धान रोपिएको छ, अब कुलो चाहिँ सबै बारीले बगाइदिएको छ, कहीँ ड्याम गएको छ, कहीँ कुलो भगाएको छ, कहीँ केही भएको छ, त्यस्तो खालको अवस्था कतै त्यस्तो खालको व्यवस्थापन गर्नुपर्नेछ भने कतै अब एकदम खेत कटान छ, कतै चाहिँ एकदम गाउँ कटान गाउँ बगिरहेको छ होइन, धेरै ठाउँ त्यस्तो खालको अवस्था छ, त्यसलाई चाहिँ कसरी अब अहिले व्यवस्थापन अहिले तत्कालीनलाई के व्यवस्थापन गर्ने, दीर्घकालीनलाई अब चाहिँ के सोच्ने, 3 वर्ष 5 वर्ष एउटा खालको योजना बनाएर अब दीर्घकालीन रूपमा बारी पहिरोबाट बचाउनु पर्छ। अहिले तत्कालीन चाहिँ कतै कतै रोक्नलाई 20-50 लाख अथवा केही छान दिने काम गरेर अहिले तत्कालीनलाई व्यवस्थापन होला, तर दीर्घकालीन रूपमा त्यो व्यवस्थापन हुँदैन, त्यसकारण पनि दीर्घकालीन योजना बनाएर एउटा खालको चाहिँ गुरु योजनै बनाएर मास्टर प्लान अनुसार चाहिँ यो बारी पहिरो सबैलाई नियन्त्रण गर्नलाई एउटा खालको प्लान चाहिँ गर्नुपर्छ। यदि त्यो गरेनौँ भने अहिले केही गर्यो, अहिले 1-2 अर्बको खर्च गरौँला, फेरि 2 वर्षपछि फेरि त्यही खालको व्यवस्थापन हुन्छ, फेरि त्यस्तै खर्च हुन्छ, त्यसकारण हामीले एउटा चाहिँ दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ।
राज्य मन्त्रीले अथवा सचिवले अथवा मन्त्रीले ल्याएका योजनाहरू चाहिँ अलिकति समन्वय पुग्दैन भनिन्छ नि,
समन्वय नपुग्ने होइन, जहाँ जहाँ आवश्यकता छ त्यहाँको जनताका लागि समन्वय गर्दै काम गर्ने हो नि, त्यस कारण आपसी त यो समन्वय नपुग्ने कुरा होइन। कतिपय कुरा चाहिँ व्यवस्थापन गर्दाखेरि अब कति समस्या आउँछन् होला, तर सबैलाई एक खालको चाहिँ व्यवस्थापन गर्दै अगाडि पुगेपछि समन्वय त हुन्छ नि, किनभने जुन ठाउँको लागि काम हुने जुन ठाउँको पीडा छन् त्यो पीडा हुने ठाउँको त समन्वयकारी भूमिका गरेर नै अगाडि बढ्छन्। त्यस कारण पनि यो चाहिँ काम चाहिँ समन्वयकारी भूमिका खेलेर नै अगाडि बढिन्छ बढ्छ। त्यही रूपमा चाहिँ अहिले चाहिँ हामी चाहिँ सबै जिल्लामा हामीले सबै कार्यालय डिभिजन कार्यालय शाखा जे जे कार्यालय छन् हाम्रा ती कार्यालयलाई यो रिपोर्ट कलेक्सन गरेर तत्कालीन रिपोर्ट चाहिँ बनाउन त्यो के छ हाम्रो क्षति कति भयो के अहिले तत्कालीन व्यवस्थापनको के गर्दा ठिक हुन्छ भन्ने खालको रूपमा हामीले निर्देशन गरेका छौँ। त्यही रूपमा रिपोर्ट आइरहेको छ।
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा बिदा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ।
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिने बकर ईद अर्थात ईद उल अजा आज मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकरीद मनाउने गरिन्छ। आज इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भई नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढेका छन्। त्यसपछि आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। 3 दिनसम्म मनाइने यो पर्वमा खसी, भेडा, राँगा लगायतको बलि दिएर मासुलाई 3 भाग लगाई एक भाग आफूलाई, एक भाग आफन्तलाई र बाँकी रहेको एक भाग दिन दुखीलाई दिने गरिन्छ। बकर ईदको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
दोलखाको क्षेत्रपामा आफैले बोकेको मुढाले किचेर एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिरी नगरपालिका 7 17 वर्षका मिङमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मुढा बोक्ने क्रममा चिप्लेर लड्दा शेर्पालाई त्यही मुढाले किचेको र उनको ज्यान गएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो।
वैदेशिक रोजगारीमा जानेसँग तोकेभन्दा धेरै पैसा लिने काठमाडौँ सिनामंगलको सिद्ध ग्लोबल म्यान पावरका कर्मचारी भीष्म अधिकारी पक्राउ परेका छन्। वैदेशिक रोजगार विभागको अनुगमन टोलीले अधिकारीलाई मलेसिया जाने दुईजनासँग 1,60,000 रूपियाँ लिँदै गरेको भेटेपछि पक्राउ गरेको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो।
उदयपुरमा सड़क निर्माणका लागि प्रयोग भएको इस्काभेटरमा आगजनी भएको छ। धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौँडा सड़क निर्माणमा प्रयोग गरिएको इस्काभेटर नचिनेका मान्छेको समूहले काली खोलामा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीमा संलग्नको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
संचार मन्त्री मोहन बहादुर बस्नेत आफैले भर्याङमा चढेर अव्यवस्थित तार काटेको खबर उज्यालो अनलाइनमा पढेर ट्वीटरमा कृष्ण प्रसाद भूषाल भन्नुहुन्छ, मन्त्री जस्तो व्यक्तिले सस्तो लोकप्रियताका लागि यस्तो गर्नु गलत हो। निर्देशन दिने र त्यस अनुसार काम हुन्छ हुँदैन अवलोकन गर्दा पद्धति बसाल्न सकिन्थ्यो कि।
बाढ़ी पीड़ितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमूना बस्ती बनाउने खबर पढेपछि फेसबुकमा राजु खड्का लेख्नुहुन्छ, राम्रो काम। गरीब नागरिकको साथी बनेर धुर्मुसले शुरू गरेको अभियान सार्थक छ। मेरो तर्फबाट सक्ने सबै सहयोग हुन्छ।
सप्तरीमा सर्पको टोकाईबाट 3 मृत्यु 130 घाइते भन्ने खबर पढेर ट्वीटरमा नवराज थापा प्रश्न गर्नुहुन्छ, होइन मरे मात्र भन्ने कि सम्बन्धित निकायमा खबरदारी पनि गर्ने, कमसे कम प्रत्येक जिल्लामा एउटा सर्पदंश हस्पिटल खोल्न दबाव सिर्जना हुन्थ्यो कि।
हाम्रो आईभीआरमा हेटौडाका विजयराज शर्माले आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
यो अस्थायी टिचरलाई थाहै गर्ने जुन प्रक्रिया छ यो राजनीतिक कार्यकर्ता भर्ने कार्यक्रम हो। खुल्ला विज्ञापन भएको त्यसमा अस्थायीले भर्नु पर्यो। अब त्यो पोलिटिकलको आधारमा पहिला नियुक्ति भएको अहिले पनि पोलिटिकलको आधारमा ग्रेडिङ मार्क बढाएर थाहै गर्ने यो त नयाँ जेनेरेसनको लागि धेरै यो ठुलो चुनौती अवसर हो नि।
र समसामयिक विषयमा नेशनल मेडिकल कलेजको सम्बन्धन सरकारले खारेज गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसमा आपत्ति जनाएकोमा सूर्यप्रसाद सुवेदीलाई मन परेको छैन। उहाँ ट्वीटरमा भन्नुहुन्छ, बसरुद्दीन अन्सारी र नेशनल मेडिकल कलेज सम्बन्धमा ओलीको अभिव्यक्तिले देशमा मेडिकल माफिया को हो भन्ने घाम जस्तै छर्लङ्ग भएको छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र पीटी लोप्चन। अब विदेशका खबर। उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दावी गरेको छ। उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनका अनुसार मिसाइल लोड गर्न सकिने खालको हाइड्रोजन बमको सफल परीक्षण गरिएको छ। उत्तर कोरियाले यो बमको परीक्षण गर्दा छिमेकी देश जापान र दक्षिण कोरियामा 6.3 रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो। उत्तर कोरियाले गरेको हाइड्रोजन बम सहितको परमाणु परीक्षण जापान तथा दक्षिण कोरियाले सुरक्षा सतर्कता बढ़ाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आज गरेको आणविक परीक्षणको निन्दा गर्नुभएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल टेलिभिजन, माउन्टेन टेलिभिजन र फोटो जर्नालिस्ट क्लब सूर्यकुमार छेत्री दोस्रो अन्तर मीडिया कप फुटसल प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। गोलपोस्ट स्पोर्ट्स एण्ड ट्रेनिङ सेन्टरको मैदान भैंसेपाटी ललितपुरमा भएको खेलमा समूह एबाट पीजे क्लब र एनएसजेएफ तथा समूह बीबाट नेपाल टेलिभिजन र माउन्टेन टीभी सेमी फाइनलमा पुगेका हुन्। सेमी फाइनल र फाइनल खेल भोलि बिहान हुनेछन्। प्रतियोगितामा पहिलो हुनेले 50,000 रूपियाँ र दोस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
र पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेटमा श्रीलंकाले भारत सामु 239 रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाले 2 बल बाँकी हुँदा सबै विकेट गुमाएर 238 रन बनाएको हो। उसका लागि लाहिरू थेरेमानेले 67, एन्जेलो म्याथ्युजले 55 तथा उपुल धरंगाले 48 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। जवाफी ब्याटिङ गरिरहेको भारतले पनि खराब शुरूआत गरेको छ। उसले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 2 विकेट गुमाएर 66 रन बनाएको छ। उसका रोहित शर्मा 16 र अजिंक्य रहाणे 5 रनमा आउट भए। यसअघिका 4 खेल जितिसकेको भारत आजको खेल पनि जितेर श्रृंखला क्लीन स्वीप गर्ने योजनामा छ।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई गते हुने चुनावका लागि उम्मेद्वारको नाम तय गर्न दलहरू आन्तरिक छलफलमा व्यस्त। दुई नम्बर प्रदेशमा चुनावी तालमेल गर्न कांग्रेस र माओवादी बीच सकारात्मक छलफल।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजनको अभाव। दैलेखमा एक युवतीको बलात्कारपछि हत्या।
लगानी बोर्ड र होङ्सी शिवम सिमेन्ट बीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर। सिमेन्ट कारखाना खोल्न होङ्सीले 36.75 अर्ब वैदेशिक लगानी ल्याउने।
उत्तर कोरियाद्वारा हाइड्रोजन बमको सफल परीक्षण। जापान र दक्षिण कोरियाले सुरक्षा सतर्कता बढाए।
र श्रीलंकासँगको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारत 239 रनको लक्ष्य पछ्याउँदै।
उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।